यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन प्रतिपक्षी दलहरूको माग। जनतालाई सेवा दिन र विकासलाई गति दिन ल्याइएको अध्यादेश 15 दिनपछि शुरू हुने संसदको अधिवेशनबाट पारित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। कानून निर्माण र संसदीय काम कार्यवाही प्रभावकारी बनाउने विषयमा सत्तारूढ़ र प्रमुख प्रतिपक्षी दलहरूबीच छलफल। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नगर्न जनस्वास्थ्य कार्यालय काठमाडौँको निर्देशन। र पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै अदालतद्वारा 14 वर्षको जेल सजाय।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिपक्षी दलका नेताहरूको हिजो बसेको बैठकले संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठकले अध्यादेश मार्फत दूरगामी प्रभाव पार्ने खालका कानूनहरू समेत जारी भएको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल हिउँदे अधिवेशन आह्वान गरी संसदको गरिमा र मर्यादाको सम्मान गर्न सरकारसँग माग गरेको छ। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अधिवेशन बोलाउन आफू सरकारले तत्काल प्रक्रिया थालनी नगरे आफूहरूले संसदको विशेष अधिवेशनको माग गर्ने बताउनुभयो।
गम्भीर प्रकृतिका कानूनहरू अध्यादेश मार्फत जारी गर्ने सरकारको कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद छल्ने र राजनीतिक निर्णय तथा काम कार्यवाहीहरू पूर्वाग्रही ढंगले गर्दै जाने प्रवृत्तिले अन्तत लोकतन्त्र र विधिको शासनमाथि नै संकट ल्याउने हाम्रो ठहर छ। तसर्थ हामी प्रतिपक्षी राजनीतिक दलहरू संसदको मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न सरकार समक्ष माग गर्दछौ। सरकारले तत्काल हिउँदे अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कड़ा संघर्षमा उत्रने चेतावनी समेत दिन चाहन्छौ।
अध्यक्ष प्रचण्डले सरकारले संसद छलेर अध्यादेश मार्फत निरंकुश शासन चलाउन खोजेको आरोप लगाउँदै सरकारको यस्तो कार्यशैलीले नेपाली जनताले विभिन्न संघर्षबाट प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरू समेत संकटमा पर्ने आफूहरूको ठम्याइरहेकाले विरोधमा उत्रनुको विकल्प नरहेको धारणा राख्नुभयो। बैठकपछि प्रतिपक्षी दलहरूका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा अहिलेको सरकार गठन भएको छ महिना बितिसक्दा पनि जनअपेक्षा अनुरूप महँगी र भ्रष्टाचार नियन्त्रण हुन नसकेको, विगतको सरकारले अघि बढ़ाएका गिरीबन्धु टी स्टेट, नक्कली भूटानी शरणार्थी प्रकरण, बाल मन्दिर तथा स्काउटको जग्गा अपचलन लगायतका भ्रष्टाचारका फाइलहरू बन्द हुन पुगेको र भ्रष्टाचारमा मुछिएका सत्तारूढ़ दलका नेता तथा कार्यकर्तालाई विभिन्न बहानामा उन्मुक्ति दिने प्रयास भइरहेको उल्लेख गरिएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा, माओवादी केन्द्र सहित प्रतिपक्षमा रहेका दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। हिजै साँझ विराटनगर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्नुहुँदै माओवादी अध्यक्ष प्रचण्डले सरकारले ल्याएको पाँचवटा अध्यादेश फिर्ता लिई सदनभित्रैबाट विधेयक पारित गर्नुपर्ने धारणा राख्नुभयो। अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका केन्द्रीय समिति र प्रदेश पदाधिकारीहरूको सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको, साथै सम्पत्ति र जीविका सञ्चालनको स्रोतको खोजी पनि गरिने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिन र विकासलाई गति दिन ल्याइएको अध्यादेश 15 दिनपछि हुने संसदको अधिवेशनमा पेश गरी दुई महिनाभित्रै पारित गरिने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ इपानको रजत जयन्तीका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वदेशमै फलाम खानी र मल कारखाना जस्ता ठूला उद्योगहरू स्थापना हुने क्रममा रहेका र बन्द भएका उद्योगहरूलाई नयाँ ढाँचाबाट सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताउनुभयो।
बाहिर पुर्याउन खोज्छन्, तपाईँहरूले बाहिर पुर्याउन होइन, अप्ठ्यारो छन् भने सङ्गत
प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको स्पष्ट पार्नुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले गरीब तथा विपन्न वर्गलाई ऊर्जाको विकास मार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो। जलविद्युत केन्द्रको शेयर बिना धितो प्रभावित क्षेत्रका गरीब तथा विपन्न वर्गलाई दिने प्रबन्ध मिलाउन लागि पनि मन्त्री खड्काले जानकारी दिनुभयो। कानून निर्माण र संसदीय काम कार्यवाही प्रभावकारी बनाउने विषयमा प्रमुख चार राजनैतिक दलका नेताहरूबीच हिजो छलफल भएको छ। नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल भएको हो। नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले संसदीय समितिमा छलफलमा रहेका विधेयकमा साझा धारणा बनाउने विषयमा छलफल गरिएको जानकारी दिनुभयो। मुख्य सचेतक बर्तौलाले संसदीय काम कार्यवाहीलाई प्रभावकारी बनाउने र विधेयकमा भएका विषय र विधेयक अघि बढ़ाउने प्रक्रियामा एकै ठाउँमा उभिएर प्रभावकारी संयोजन गरेर जाने निष्कर्ष छलफलबाट निस्किएको बताउनुभयो। उहाँले संसदमा र संसदीय समितिमा विधेयक अड्कने तथा पाँच छ वर्षसम्म विधेयक सदनमा रहने अवस्था तोड्न पहल लिने विषयमा छलफल सकारात्मक भएको जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ तराई मधेस द्रतमार्ग अर्थात फास्ट्र्याक आयोजनालाई तोकिएकै समयभित्र पूरा गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ। राष्ट्रपति पौडेलले फास्ट्र्याकको निर्माणाधीन सुरुङ पुल र सड़कको हिजो निरीक्षण गर्नुहुँदै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी समेत लिनुभयो। राष्ट्रिय गौरवका आयोजना मध्ये सबैभन्दा प्राथमिकतामा रहेको फास्ट्र्याक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ। काठमाडौँ ललितपुर मकवानपुर हुँदै बाराको निजगढ़मा पुगेर पूर्व पश्चिम राजमार्गमा जोड़िने फास्ट्र्याक निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। गृहमन्त्री रमेश लेखकले सुशासन सहज सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचय पत्र अपरिहार्य रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा राष्ट्रिय परिचय पत्रका सम्बन्धमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफमा उहाँले सम्पत्ति शुद्धिकरण सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न पनि राष्ट्रिय परिचय पत्र अनिवार्य रहेको बताउनुभयो। छलफलमा सांसदहरूले राष्ट्रिय परिचय पत्र प्रणालीमा राखिएका नागरिकहरूको जैविक र व्यक्तिगत विवरणको सुरक्षाका जनस्वास्थ्य कार्यालय काठमाडौँले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नगर्न सम्बद्ध सबैमा निर्देशन दिएको छ। कार्यालयले बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण भइरहेको पाइएकाले त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देश गरेको हो। कार्यालयकी जनस्वास्थ्य अधिकृत अनिता खनालले बजारमा आमाको दूध प्रतिस्थापन गर्न विभिन्न आहार र खाद्य पदार्थ बिक्री वितरण गरिएको पाइएकाले त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिइएको जानकारी दिनुभयो। आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्व पाइने तथा पोषिलो र रोग प्रतिरोधको क्षमता बढ़ाउने महत्वपूर्ण आहार समेत भएकाले आमाको दूधको विकल्पमा कुनै पनि खाद्य आहार तथा बजारमा पाइने दूध हुन नसक्ने उहाँले बताउनुभयो। दुई वर्ष अघि पश्चिमका विभिन्न जिल्लामा गएका भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरूको पुननिर्माणको प्रारम्भ अछाम जिल्लाबाट शुरू गरिएको छ। डोटी केन्द्रबिन्दु भई गएको भूकम्प पश्चात क्षतिको विस्तृत आकलनको प्रतिवेदनका आधारमा लाभग्राही छनौट गरी पुननिर्माण र सबलीकरणको काम थालनी गरिएको अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिनुभयो। 2079 कार्तिक तेस्रो साता गएको भूकम्पका कारण अछामका 10 स्थानीय तहमा 5,540 घर परिवारको आवास पुननिर्माण र सबलीकरण अब गरिने भएको छ। नेपालगंज गुलरिया सड़क खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका 3 खजुरा बजार स्थित पेडारी नालामा 12 करोड़ बढ़ीको लागतमा 4 लेनको पक्की पुल निर्माण हुने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका प्रमुख लीला बहादुर भण्डारीले संघीय अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि अब काम थालनी गर्न थालिएको जानकारी दिनुभयो। पेडारी नालाको पुल 22 मिटर चौड़ाई र 33 मिटर लम्बाईको हुनेछ। खजुरामा 7 वर्ष अघिदेखि 4 लेनको सड़क निर्माण शुरू भएको भए पनि साँघुरो र जीर्ण पुलका कारण आवागमनमा शास्ति हुँदै आएको छ। हिजै बाँकेको परसपुर गौघाट सड़कको कालोपत्रे कार्यको संघीय सांसद एवं नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले शुभारम्भ गर्नुभयो। बेनी झुमसुम कोरोला सड़क खण्ड अन्तर्गत मुस्ताङको कागबेनी छुसाङ खण्ड कालोपत्रेका लागि 50 करोड़ रूपियाँ बजेटको स्रोत सुनिश्चित भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा 10 किलोमिटरका लागि बहुवर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चितता गरेको बेनी झुमसुम कोरोला सड़क आयोजनाका प्रमुख ध्रुव कुमार झाले जानकारी दिनुभयो। लुम्बिनी प्रादेशिक अस्पतालमा तीनवटा शल्यक्रिया कक्ष थप गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले थपिएको प्रसूति शल्य कक्षको हिजो औपचारिक उद्घाटन गर्नुभयो। उहाँले उपचार सेवालाई छिटो छरितो बनाउन थप गरिएका शल्यक्रिया कक्ष महत्वपूर्ण हुने र अब शल्यक्रियाका लागि बिरामीले पालो पर्खनुपर्ने समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक दलका नेता तथा कार्यकर्ता रूपान्तरित भई आम नागरिकका पक्षमा काम गर्नुपर्ने बताउनु भएको छ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा हिजो उपसभापति खड्काले पछिल्लो समय राजनीतिक दलप्रति जनताको नकारात्मक धारणा रहेको सन्दर्भमा दलका नेता कार्यकर्ताले अवस्थालाई सकारात्मक रूपमा बदल्नुपर्ने र राजनीतिप्रति नागरिकको निराशालाई आशामा बदल्नुपर्ने बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक रहेको बताउनु भएको छ। हिजो काठमाडौँमा समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीलाई प्रेस चौतारी नेपालमा प्रवेश गराउँदै महासचिव पोखरेलले तत्कालका लागि अध्यादेश जारी गरे पनि नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले हिँड्ने बाटो तय गरेको र संसद चलेपछि अध्यादेशलाई विधेयकले प्रतिस्थापन गरिने बताउनुभयो। गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढ़ाएको जनाएको छ। त्यसक्रममा सर्वोच्च अदालतबाट जफत हुने भनी फैसला भएका घर जग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालय मार्फत मन्त्री परिषदमा पठाइएको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिनुभयो। पूर्व प्रशासकहरू आमोद नन्द मिश्र, सरस्वती ढुंगाना, मुरारी बहादुर कार्की, केशर जंग खड्का र रामात्रा चतुर्वेदीको काठमाडौँ उपत्यका विभिन्न स्थानमा रहेका घर जग्गा जफत गर्ने प्रक्रिया मन्त्री परिषदमा पुगेको उहाँले जानकारी दिनुभयो। आपराधिक गतिविधिबाट एकजना भारतीयले नेपालमा खरिद गरेको घर जग्गा जफतका लागि पनि प्रस्ताव पठाइएको र सम्पत्ति जफत सम्बन्धी विभिन्न अदालतबाट हाल फैसला भएका 3500 फैसलाहरू कार्यान्वयनका लागि प्रक्रिया अघि बढ़ाइएको उहाँले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने बताउनु भएको छ। सार्वजनिक प्रसारण सेवालाई जनसरोकारका विषयमा राज्यलाई झकझक्याउने निकायका रूपमा विकास गर्न खोजिएको उहाँले स्पष्ट पार्नुभयो। त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम संचार केन्द्रीय विभागले हिजो आयोजना गरेको नेपालमा सार्वजनिक सेवा प्रसारण नीति सम्वाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरूङले सार्वजनिक सेवा प्रसारणमा सत्ता शक्तिको छाया पर्न दिनुहुँदैन भन्नेमा सरकार सहमत रहेको बताउनुभयो। समावेशी पारदर्शी तथा जनमुखी शासन स्थापनाको उद्देश्य पूर्ति गर्न सार्वजनिक सेवा प्रसारण प्रणाली शुरू गरिएको उहाँले बताउनुभयो। हाल रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गरी अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गरी देशको परिस्थिति र आवश्यकता अनुरूप लागू गराउन खोजिएको मन्त्री गुरूङले बताउनुभयो। त्यसका लागि ऐन कानूनमा यथोचित सुधार गर्न र आर्थिक रूपले आत्मनिर्भर गराउने प्रयास सरकारले गर्ने पनि उहाँले बताउनुभयो। सार्वजनिक सेवा प्रसारणका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले विज्ञहरूसँगको छलफलबाट आएका सुझावलाई आगामी दिनमा मार्गदर्शनका रूपमा लिइने बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, सार्वजनिक प्रसारण विज्ञ रघु मैनाली र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभागका घमराज लुइटेलले सार्वजनिक सेवा प्रसारणको विश्वव्यापी अभ्यास, नेपालमा हाल जारी भएको कानून, अहिलेको संरचना र आगामी कार्यदिशाबारे कार्यपत्र पेश गर्नुभएको थियो। काठमाडौँ विश्वविद्यालय र धुलीखेल अस्पताल बीचको चार वर्षदेखिको विवाद समाधान भएको छ। विवाद समाधान गर्न गठित सहजीकरण समितिको सुझावसहितको प्रतिवेदन हिजो विश्वविद्यालय सभाको 98 बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको सम्बन्ध पूर्ववत भएको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको सभाको बैठकले विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीता कुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय सहजीकरण समितिको प्रतिवेदनलाई पारित गरेको हो। राष्ट्रिय मानवाधिकार आयोगले आयोगको सिफारिशको कार्यान्वयन प्रतिशत कमजोर रहेको जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको हिजोको बैठकमा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सिफारिश कार्यान्वयनमा सरकार उदासीन रहेको टिप्पणी गर्नुभयो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि संशोधनकर्ताहरूसँग हिजो पनि छलफल भएको छ। कोशी राजमार्ग अन्तर्गत भोटेखोला गाउँपालिका 3 सोमबुङ डाँडामा सुक्खा पहिरो झरेको छ। पहिरोका कारण यातायात आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्यामत्याङ जाने यातायातका साधनहरू प्रभावित भएको जिल्ला प्रहरी निरीक्षक राम कुमार लामिछानेले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीको सक्रियतामा काठमाडौँ उपत्यकामा सवारी साधनको प्रदूषण जाँच शुरू गरिएको छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान नक्सालमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हिजो शुरू भएको छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान त्यसै गरी बिन्दु स्पेस फर आर्टिस्ट र काठमाडौँ ट्रिएलायनेको संयुक्त आयोजनामा नेपालसहित अमेरिका आयरल्याण्ड र डेनमार्कका कलाकारहरूको सहभागितामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरू गरिएको हो। कञ्चनपुरसहित पश्चिम तराईका जिल्लाका थारू बस्तीमा अहिले वार्षिक समीक्षा गर्दै नयाँ योजना बनाउने र गाउँको नेतृत्व चयन गर्ने क्रम चलिरहेको कञ्चनपुर संवाददाता हरीश चन्द्र बाग बताउँछन्।
माघलाई थारू समुदायले नयाँ वर्षको रूपमा मनाउने गरेको छ। नयाँ वर्षसँगै गाउँटोलको एक ठाउँमा जम्मा भएर गत एक वर्षको समीक्षा र आगामी एक वर्षका लागि नयाँ कार्य योजना बनाउने, गाउँको सार्वजनिक कामको छिनोफानो गर्न नेतृत्व छान्ने कार्य भेलाले गर्दछ। भेलाबाट भलमनसा साकर लगायतका पदमा नेतृत्व छान्ने यो लोकतान्त्रिक विधि र प्रक्रिया थारू समुदायमा परम्परागत रूपमा चल्दै आएको छ। यही प्रक्रियाले थारू समुदाय चल्ने गरेको छ। गाउँमा हुने हरेक सार्वजनिक कार्यहरू, गाह्रो अप्ठ्यारो परेकालाई सहयोग गर्नेदेखि सार्वजनिक वाद विवादको मिलापत्र सम्मको भूमिका भलमनसा सहितको नेतृत्वकै हुन्छ। पछिल्लो केही वर्ष यता भने युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने क्रम समेत बढेको छ। कञ्चनपुरको बेलौरी स्थित सुदर्शनपुरका भलमनसा किसन गम्वा:
भलमनसा भन्ने बित्तिकै बुढापाका अलि उमेर भएका मान्छेहरूलाई दिने गरिन्थ्यो। समयको आवश्यकता अनुसार नयाँ योजनाहरू पनि बनाउनु पर्ने र नयाँ युवाहरूको पनि देखिएको छ। आफ्नो समुदायको नेतृत्व कसरी गरेर राम्रो बनाउन सकिन्छ, समुदायको विकास कसरी गर्न सकिन्छ भनेर युवाहरू पनि अहिले नयाँ भिजन र नयाँ सोचका साथ आइराख्नु भएको छ।
एक समयमा प्रशासनिक निकायको जस्तै काम गर्ने यो प्रथाले सरकारी प्रशासनिक निकायको विस्तार भएपछि मान्यता पाउन छोडेको हो। अहिले यो चलनलाई सरकारी निकायले भने मान्यता दिएको छैन। भलमनसाहरूको भूमिकालाई प्रशासनिक मान्यता दिनुपर्ने माग समेत उठ्ने गरेको छ। स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधि चयन भए पनि थारू गाउँ बस्तीमा बडघर भलमनसा आदिको भूमिकालाई अहिले पनि महत्वपूर्ण मान्ने गरिएको छ। जनप्रतिनिधिहरूले पनि गाउँका हरेक कार्यहरूमा भलमनसा मार्फत सन्देश प्रवाह गर्ने गरेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिकाले त आठौं नगरसभाबाटै बडघर भलमनसा सम्बन्धी ऐन नै पारित गरेर कार्यान्वयन गरिरहेको छ। बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी:
थारू समुदायभित्र विगत लामो समयदेखि चल्दै आएको चीजलाई स्थानीय सरकारले संरक्षण गर्यो, सँगसँगै नगरपालिकालाई सहयोग, समाजमा एउटा जनचेतनामूलक कार्यक्रमहरू पनि भलमनसाबाट जनचेतना गराउने काम पनि भएको छ।
समुदायमा रहेका सकारात्मक अभ्यास, परम्परा र संस्कृति संरक्षणका लागि योगदान पुर्याउन बडघर भलमनसा प्रथालाई जीवन्त राख्नुपर्नेमा थारू अगुवाहरूको जोड छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमति तीका लागि पठाइएको फाइल छिट्टै टुंग्याउन निर्देश गर्नुभएको छ। प्रदेश सरकारको चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा हिजो उहाँले सहमतिका लागि पठाइएका फाइलहरू अड्किँदा काम ढिलो भएको बताउनुभयो। नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जे सहितको प्रतिनिधिमण्डलसँग हिजो भएको भेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ईयूको आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध चाँडै फुकुवा गर्न आग्रह गर्नुभएको छ। नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परि कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड लगायतका देशमा नजान आग्रह गरेको छ। घर जग्गाको कारोबार क्रमशः पछिल्लो समयमा बढ़दै गएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ। वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन्। काठमाडौँ प्रहरीले माघ 2 गते काठमाडौँ जिल्ला अदालत अगाडि सड़क पार गर्ने क्रममा उहाँमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका 1 का 48 वर्षीय ललित कुमार केसीलाई पक्राउ गरी कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। सर्वोच्च अदालत बार एसोसिएशनले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमण र दिइएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण गर्दै संलग्न उप कार्यवाही गरिनुपर्नेमा माग गरेको छ। खानेपानी मन्त्री प्रदीप यादवले एक वर्षभित्रमा 100% जनतामा आधारभूत खानेपानी पुर्याउने लक्ष्य रहेको खानेपानी मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा बताउनु भएको छ। नेपालको पश्चिम तराईका जिल्लाहरूमा बसोबास गर्ने अवधिभाषी समुदायका हिन्दू महिलाहरूले सकट चौथ पर्व मनाएका छन्। अवधिभाषी समुदायका हिन्दू महिलाहरूले हिजो तिलको पानीले नुहाई शुद्ध भई निर्जल व्रत बस्ने र साँझ तिलको लड्डू फर्सी सखरखण्ड लगायतका पूजा सामग्री राखी चन्द्रमाको पूजा गरेर पानी र प्रसाद ग्रहण गरी पर्व मनाएका हुन्। तारादेवी फाउण्डेशनले यस वर्षको तारादेवी सम्मान तीनजनालाई प्रदान गर्ने भएको छ। संस्थाका अध्यक्ष दीपक केसीको अध्यक्षतामा बसेको बैठकले गीतकार चाँदनी शाहलाई मरणोपरान्त तथा संगीतकार सिके रसाईली र गायिका तीर्थ कुमारीलाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो। सम्मानका साथ ताम्रपत्र दोसल्ला र जनही 25,000 रूपियाँ प्रदान गरिनेछ। केही अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको एउटा अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुसरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै खानलाई 14 र उहाँकी पत्नीलाई 7 वर्षको जेल सजाय सुनाएको छ। भ्रष्टाचार विरोधी अदालतले खानले स्थापना गरेको अल कादी ट्रस्ट नामक कल्याणकारी फाउण्डेशनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख गरिएको छ। खान सन् 2023 अगस्तदेखि जेलमा हुनुहुन्छ। उहाँमाथि करिब 200 मुद्दाहरू लगाइएका छन्। ती मुद्दा उहाँलाई सत्ताबाट फर्कन रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको उहाँले दावी गर्दै आउनु भएको छ। भारतको महाराष्ट्र राज्यमा मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा 9 मृत्यु भएको र 6 घाइते भएको भारतीय अधिकारीहरूले जनाएका छन्। चीनको जनसंख्या सन् 2024 लगातार तेस्रो वर्ष पनि घट्ने क्रममा रहेको र 6 भन्दा बढ़ीको जनसंख्या वृद्धिपछि त्यहाँ जनसंख्या घट्दो क्रम जारी रहेको अधिकारीहरूले उल्लेख गरेका छन्।
सरकारले अध्यादेश मार्फत लगानी सहजीकरण गरेपछि नेपाल चेम्बर अफ कमर्सले सूचना प्रविधि आईटी उद्योग विस्तारका लागि रणनीति नै बनाएर अगाडि बढ़ने तयारी गरेको छ। चेम्बरले शुक्रबार विज्ञप्ति जारी गर्दै आईटी सफ्टवेयर एण्ड टेक्नोलोजी समिति मार्फत आईटी उद्योगमा लगानीको खोजी एवं उद्यमशीलताको विकासका लागि पहल गर्ने जनाएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत अब आईटी उद्योग हुने विश्वास व्यक्त गर्नुभयो। सरकारले पनि सूचना प्रविधि क्षेत्रको विकासबाट आगामी 1 वार्षिक 30 भित्र्याउने लक्ष्यसहित कार्ययोजना तय गरेको छ।
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी20 क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। धनगढ़ी स्थित फाल्पा क्रिकेट मैदानमा शुक्रबार सुदूरपश्चिमले कर्णाली प्रदेश विरूद्ध 10 शानदार जित दर्ता गर्यो। जितसँगै 3 6 जोड़िएको सुदूरपश्चिम समूह 1 शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो पराजय बेहोरको कर्णालीको समान खेलबाट 1 छ। यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई 7 र लुम्बिनी प्रदेशलाई 65 हराएको थियो। यता एपीएफसँग 111 रनको हार बेहोरेको कर्णालीले गण्डकीसँगको खेल वर्षाका कारण रद्द हुँदा अङ्क बाँडेको थियो। कर्णालीले प्रस्तुत गरेको 21 रनको लक्ष्य सुदूरपश्चिमले मात्रै 1.3 ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो। त्यसअघि टसारी र ब्याटिङको निम्ति पाएको कर्णालीले निर्धारित 5 ओभरमा 7 विकेट गुमाउँदै 20 रनको युगफल तयार पारेको थियो। बिहिबारको वर्षाले आउटफिल्डिङमा पानी जमेका कारण टस ढिलो भएपछि खेललाई 5 ओभरमा झारिएको थियो। अर्को खेलमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ। धनगढ़ी स्थित फाल्पा क्रिकेट मैदानमा शुक्रबार लुम्बिनीले गण्डकी प्रदेश विरूद्ध 6 जित दर्ता गर्यो। जितसँगै लुम्बिनीले 3 3 जोड्दा पराजित गण्डकीको 4 1 छ। गण्डकीले प्रस्तुत गरेको 98 रनको लुम्बिनीले 16.2 ओभरमा 4 विकेट गुमाउँदै पूरा गरे। त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 97 रनको युगफल तयार पारेको थियो।
अझै अब मौसम। पश्चिमी वायुको प्रभावका कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सू र कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। बिहानको समयमा देशका तराई तथा उपत्यकाका कतिपय स्थानमा हुस्सू र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने विभागले उल्लेख गरेको छ। विभागका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदलिरही बाँकी भूभागमा मौसम सफा रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको विभागले जनाएको छ। पहाड़ी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ। विभागका अनुसार आज राति दुवै प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.3 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 18 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:33 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन प्रतिपक्षी दलहरूको माग, जनतालाई सेवा दिन र विकासलाई गति दिन ल्याइएको अध्यादेश 15 दिनपछि शुरू हुने संसदको अधिवेशनबाट पारित गरिने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट, कानून निर्माण र संसदीय काम कार्यवाही प्रभावकारी बनाउने विषयमा सत्तारूढ़ र प्रतिपक्षी दलहरूबीच छलफल, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नगर्न जनस्वास्थ्य कार्यालय काठमाडौँको निर्देशन र पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै अदालतद्वारा 14 वर्षको जेल सजाय। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।